रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। नेपालको खानेपानी, सरसफाई तथा स्वच्छताको विकासका लागि नेपाल र भारत बीच समझदारी पत्रमा हस्ताक्षर। काठमाण्डुको नयाँ बस पार्कका सबै काउन्टरमा अनलाइन प्रणालीबाट टिकट काट्न शुरू। विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार सम्पन्न। र रूस विरूद्धको साइबर गतिविधि रोक्न अमेरिकी रक्षा प्रमुखको निर्देशन। अब समाचार विस्तारमा। नेपालको खानेपानी, सरसफाई तथा स्वच्छताको विकास सम्बन्धी समझदारी पत्रमा नेपाल र भारत बीच हस्ताक्षर भएको छ। भारतको राजधानी नयाँ दिल्लीमा आज आयोजित विशेष कार्यक्रमका बीच समझदारी पत्रमा नेपालको तर्फबाट खानेपानी मन्त्री प्रदीप यादव तथा भारतको तर्फबाट जलशक्ति मन्त्री सीआर पाटिलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। नेपालको खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाई प्रवर्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने सम्झौता पत्रको लक्ष्य रहेको उहाँले बताउनुभयो। देशभरका सार्वजनिक सवारी साधन आवत जावत गर्ने गोंगबु स्थित नयाँ बस पार्कका सबै टिकट काउन्टरबाट अनलाइन प्रणालीमा बसको टिकट काट्न शुरू भएको छ। मुलुकको एकमात्र राष्ट्रिय बस पार्क नयाँ बस पार्कलाई प्रविधि मैत्री बनाउँदै यात्रुलाई सहज ढंगले सेवा प्रदान गर्नका लागि बस पार्क भित्रका 47 टिकट काउन्टरबाट अनलाइन मार्फत टिकट काट्न शुरू गरिएको हो। काठमाण्डु महानगरपालिकासँग सम्झौता गरेर लोत्से बहुद्देश्य प्रालीले सञ्चालन गरेको नयाँ बस पार्कमा यातायात व्यवसायीको सहकार्यमा बस पार्कका टिकट काउन्टरलाई अनलाइन प्रणालीमा लगिएको लोत्से बहुद्देश्य प्रालीका मानव संसाधन प्रमुख पंकज मल्लले जानकारी दिनुभयो। काठमाण्डु महानगरपालिकाको गोंगबुमा सञ्चालित उक्त बस पार्कबाट हाल देशभरका 70 जिल्लामा यात्रु सार्वजनिक यातायात मार्फत आवत जावत गर्दै आएका छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ। बौद्ध अध्ययन संकाय अन्तर्गत स्नातकोत्तर तह र छोटो अवधिका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्न लागेको हो। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुवर्णलाल बज्राचार्यले आज लुम्बिनीमा आयोजित एक कार्यक्रम बीच क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना पश्चात केही साथमै भर्ना प्रक्रिया शुरू गर्ने बताउनुभयो। विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू स्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ। स्वयम्भूको संरक्षण गर्दै आएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले दुवै मन्दिर चर्किएर जोखिममा परेपछि करिब एक वर्षको समयावधिमा आवश्यक मरमत सम्हार तथा जीर्णोद्धार गरेको हो। पुरातत्व विभागले पुरानै स्वरूपमा मरमत गर्नका लागि महासमितिलाई अनुमति दिएपछि नयाँ प्रविधिको प्रयोग गरी मरमत सम्हार तथा रंगरोगन को कार्य पूरा गरेको महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले जानकारी दिनुभयो। 2072 सालको भूकम्पका कारण मन्दिरमा क्षति पुगेको थियो। प्रताप मल्लले निर्माण गरेका ती सम्पदा ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा स्थल हुन्। पूर्व युवराज पारस शाहलाई पुनः हृदयघात भएपछि नर्विक अस्पताल भर्ना गरिएको छ। अस्पताल भर्ना हुनुभएका शाहलाई हिजो बेलुकी नै एन्जियोप्लास्टिक गरिएको र अहिले स्वास्थ्यमा सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। चिकित्सकका अनुसार पारसलाई यो चौथो पटक हृदयघात भएको हो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कंग्रेस र नेकपा एमाले गठबन्धन सरकार एकताबद्ध भई अगाडि बढ़िरहेको बताउनु भएको छ। पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि बैरहवामा शुरू भएको प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरणमा उहाँले दुई ठूला पार्टी मिलेर सरकार गठन भइसकेपछि मुलुकमा आशाको संचार भएको बताउनुभयो। नेपाली कंग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन यही फागुन 26 गते धनगढ़ीमा हुने भएको छ। कंग्रेस प्रदेश कार्य समितिद्वारा आज धनगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा सभापति वीरबहादुर बलायरले जनता केन्द्रित कार्यक्रम र संगठन सुदृढ़ीकरण योजना तय गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो। सम्मेलनमा प्रदेशभरका 500 भन्दा बढ़ी प्रतिनिधिको सहभागिता रहने उहाँले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य मान्यता सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताउनु भएको छ। सर्वोदय सेवा आश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले योग शिक्षा स्वस्थ जीवनशैली र मानव सेवाका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गर्नुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य मान्यता र आदर्शलाई आत्मसात गर्नुपर्नेमा जोड़ दिनुभएको छ। पत्रकार गणेश पाण्डेद्वारा सम्पादित केपी शर्मा ओली सपना संघर्ष र संकल्प पुस्तकको प्रधानमन्त्री ओलीको उपस्थितिमा आज लोकार्पण गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले पुस्तकले समृद्ध नेपाल सुखी नेपाली बनाउने लक्ष्य साकार पार्ने दिशामा थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजे सम्म।
अब
रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाको निरीक्षण गर्नुभएको छ। निरीक्षणपछि कर्मचारीहरूसँगको भेटघाटमा अध्यक्ष डाक्टर विष्टले नागरिकलाई केन्द्रमा राखेर प्रसारण सामग्री उत्पादन तथा प्रसारण गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रहरीले सालकको खपटा सहित दुईजनालाई पक्राउ गरेको छ। अवैध रूपमा वन्यजन्तु सालकको खपटा बिक्री गरिरहेको सूचनाका आधारमा प्रहरीले बालाजुबाट कोटाङका 29 वर्षीय उमेश तामाङ र सिन्धुलीका 30 वर्षीय मोहन पुलामी मगरलाई पक्राउ गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले रूस विरूद्धको साइबर कार्यवाहीलाई रोक्न आदेश दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्यका लागि वार्ताका लागि दवाब दिइरहेका बेला व्हाइट हाउसमा भएको बैठकमा अमेरिकी नेताले आफ्ना युक्रेनी समकक्षी वोलोदिमिर जेलेन्स्कीको आलोचना गरेको केही दिनपछि यो निर्देशन आएको हो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्नुहुने भएको छ। सो अवसरमा उहाँले अमेरिकी राष्ट्रपतिका रूपमा संयुक्त राज्य अमेरिका र विश्वका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुहुनेछ। रिपब्लिकन राष्ट्रपतिले आफ्नो कार्यकालको पहिलो 43 दिनमा जारी गरिएको कार्यकारी आदेशको पुनरावलोकन गर्ने र बाँकी 1,419 दिनको खाका पेश गर्ने अपेक्षा गरिएको छ। जापानको जंगलमा 3 दशक यताकै सबैभन्दा ठूलो डडेलो नियन्त्रणका लागि करिब 1,700 अग्नि नियन्त्रक परिचालन गरिएको अधिकारीहरूले जनाएका छन्। गत हप्ता इवातेको उत्तरी क्षेत्रमा भएको आगलागीमा पनि एकजनाको मृत्यु भएको थियो। उक्त क्षेत्रमा गत वर्ष अहिलेसम्मकै अत्यधिक कम वर्षा र उच्च तापक्रम वृद्धि भएको रेकर्ड गरिएको थियो। ओफुनाटो शहर नजिकै बिहिबारदेखि लागेको डडेलो करिब 2,100 हेक्टर जमीन क्षेत्रफलमा फैलिएको अग्नि तथा विपद व्यवस्थापन निकायले जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
प्राकृतिक स्रोत अन्तर्गतको रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँडमा थप स्पष्टता आवश्यक भएको त्यस क्षेत्रका जानकारहरूले बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले सोमबार काठमाडौँमा आयोजना गरेको रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँड विषय छलफलका वक्ताहरूले रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँडका सम्बन्धमा वित्त आयोगले नयाँ सिफारिश गर्दा थप स्पष्टता आवश्यक भएको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले प्राकृतिक स्रोत अन्तर्गतको रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँडको विषयमा थप स्पष्टता आवश्यक भएको बताउनुभयो। प्राकृतिक स्रोत तथा बिताएका सदस्य जुद्धबहादुर गुरुङले प्राकृतिक स्रोत अन्तर्गतको रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँडका लागि आयोगले सिफारिस सहितको प्रतिवेदन बुझाइसकेको र त्यसबारेमा अर्थमन्त्रीलाई जानकारी गराइसकेको उल्लेख गर्नुभयो। आयोगले रोयल्टी बाँडफाँडका लागि प्रदेशको भौगोलिक क्षेत्रलाई 30%, बीटीएस टावरलाई 30%, जनसंख्यालाई 25% र मोबाइल प्रयोगकर्ताको संख्यालाई 15% आधार बनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2078-79 सम्मको 5 वर्षको अवधिमा 16,93,00,000 रेडियो फ्रिक्वेन्सी दस्तुर प्राप्त गरेको जनाएको छ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले देशलाई समृद्ध बनाउनका लागि राजनीतिलाई आर्थिक क्रान्तिसँग जोड्नुपर्ने बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी सुर्खेतद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले कृषि तथा आर्थिक क्रान्तिबाट आत्मनिर्भर मुलुक निर्माण अबको मूल सवाल भएको बताउनुभयो। उत्पादनसँग जोडिएको पार्टीको अभियान अन्तर्गत सल्यान, रुकुम, रोल्पा, जुम्ला, कालीकोट, दैलेख हुँदै एक महिनाको अवधिमा सुर्खेतमा आई पत्रकार सम्मेलन गर्नुभएका महासचिव विप्लवले उत्पादनशील काम नगरी गफले देशको रूपान्तरण सम्भव नभएको तर्क गर्नुभयो। त्यस पार्टीले उत्पादनमुखी अभियान अन्तर्गत कर्णालीका विभिन्न जिल्लामा स्याउका बिरूवा रोप्नुका साथै विभिन्न स्थानमा भेडा फार्महरू समेत सञ्चालन शुभारम्भ गरेको जनाएको छ। गुल्मी जिल्लामा वर्षौंदेखि बाँझ रहेको जग्गामा स्थानीय जातको केराको खेती प्रारम्भ भएको छ। रेसुङ्गा नगरपालिका वार्ड नम्बर 4 सेउघाको ठुम्का टोलमा करिब 32 वर्षदेखि बाँझिएको जग्गामा केरा खेती गर्न शुरू गरिएको हो। भगवती कृषि फर्मले 20 रोपनी बाँझो जग्गा भाडामा लिएर केरा खेती शुरू गरेको सञ्चालक जवि पाण्डेले जानकारी दिनुभयो। साताको दोस्रो कारोबार दिन सोमबार नेपाली शेयर बजारको कारोबार सूचक नेप्से 2 अङ्कले घटेको छ। यस दिन परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। यस दिन नेप्से परिसूचक 13.62 अङ्कले घटेर 2,876.66 को बिन्दुमा कायम भएको छ। यस दिनको कारोबारको क्रममा परिसूचक बढेर 29,00,000 माथि समेत पुगेको थियो। सोमबार विभिन्न 300 कम्पनीहरूका 3,12,41,258 किता शेयरहरू 14,28,45,10,000 रूपियाँमा किनबेच भएका छन्।
अब खेल समाचार। विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लबले तेस्रो केपी ओली कप पुरूष फुटबल च्याम्पियनशीपमा ह्याट्रिक गरेको छ। आज भएको फाइनल खेलमा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई 2-0 गोल अन्तरले पराजित गरेको हो। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलको पहिलो हाफमा 1-0 गोलको अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा थप अर्को गोल गर्दै आर्मीलाई 2-0 गोल अन्तरले हराउन सफल भयो। जीतसँगै मछिन्द्रले 15,11,111 रूपियाँ तथा उपविजेता आर्मीले 5,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ। खेलको पहिलो हाफको 29 मिनटमा एन्ड्रेस नियाको पासमा आर्मीका विमल पाण्डेले आफ्नै पोस्टमा आत्मघाती गोल गर्न पुगेका थिए। यो सँगै मछिन्द्रले 1-0 गोलको अग्रता लिएको थियो। यस्तै दोस्रो हाफमा मछिन्द्रले खेलको 72 मिनटमा दोस्रो गोल गर्यो। मल्लिक युसुफले दिएको पासमा स्टेफन जमाहा जालीले गोल गरेका थिए। यसअघि मछिन्द्रले पहिलो खेलमा भूटानको ट्रान्सपोर्ट युनाइटेडलाई 1-0 गोलले तथा सेमी फाइनलमा आयोजक केपी ओली एफसीलाई 4-0 गोल अन्तरले हराएको थियो। यस्तै आर्मीले भने पहिलो खेलमा नेपाल पुलिस क्लबलाई 2-0 गोलले तथा सेमी फाइनलमा संकटा क्लबलाई 2-1 गोलले हराएको थियो। मछिन्द्र र आर्मी बीचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली, श्रीमती राधिका साकेका साथ दशरथ रंगशाला पुग्नु भएको थियो। फाइनल खेल हेर्न इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलरक्षक जियान लुइजी बुफोन प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा केपी ओली कप फुटबल च्याम्पियनशीप यही फागुन 11 गतेदेखि शुरू भएको थियो। नेपाल पुलिस क्लब काठमाडौँमा वीरगंजमा जारी दोस्रो वीरगंज गोल्ड कप प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। वीरगंजको आदर्श नगर रंगशालामा आज भएको खेलमा पुलिस क्लबले बागमती युवा क्लब सर्लाहीलाई 2-1 गोल अन्तरले हराएको हो। अब मौसम। आगामी 24 घण्टामा सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम कर्णाली गण्डकी र कोशी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालको खानेपानी सरसफाई तथा स्वच्छताको विकासका लागि नेपाल र भारतबीच समझदारी पत्रमा हस्ताक्षर। काठमाडौँको नयाँ बस पार्कका सबै काउन्टरमा अनलाइन प्रणालीबाट टिकट काट्न शुरू। विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू स्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार सम्पन्न। र रूस विरूद्धको साइबर गतिविधि रोक्न अमेरिकी रक्षा प्रमुखको निर्देशन। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।